यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेकोले आज पनि प्रतिनिधि सभाको बैठक बस्नेमा अन्योल कायमै। नेपालको वैदेशिक विकास सहायता घट्न सक्ने परराष्ट्र मन्त्री डाक्टर आरजु राणाको चिन्ता। अन्तर्राष्ट्रिय सहायता मात्रमा भर पर्न नहुने सांसदहरूको सुझाव। र इजरायल र इरान बीच तनाव जारी, आक्रमणका लागि एकअर्कालाई दोषारोपण। भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेपछि आज दिउँसो 1 बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै बस्न सकेको छैन। प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि सहमत समिति गठन नभएसम्म संसद अवरूद्ध गर्ने अडान कायम राख्दै आएका छन्। प्रतिनिधि सभाको हिजोको बैठक पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण नियमित कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो। दलहरूबीचको छलफल र सभामुखको पटक पटकको प्रयासबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको बैठक अवरूद्ध हुँदै आएको छ। संसदको गतिरोध अन्त्यका लागि आज पनि दलहरूले छलफल गरिरहेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साख गिर्न नदिन हवाई यातायात र अध्यागमन क्षेत्रमा देखिएका समस्या समाधानका लागि गम्भीर बन्नुपर्ने बताउनुभयो। त्यस्तै सांसदहरूले राज्यका अंग र निकायबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने गतिविधि हुन नदिन, डेंगीको संक्रमण रोकथामका लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले महिला तथा दलितको हक कार्यान्वयनका लागि आवश्यक कानूनहरू यथाशीघ्र ल्याउन र विपद संकटग्रस्त घोषणा भएको दार्चुलाको नौगाड पालिकाको राहत एवं पुनर्स्थापनाका लागि यथाशीघ्र बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो। यसअघि बैठकको शुरूमा आकस्मिक समय माग गर्दै गंगा कुमारी बेलवासीले भिजिट भिसा प्रकरणमा विश्वसनीय छानबिन गरी गलत काम गर्ने सबैमाथि कड़ा कार्यवाही हुनुपर्ने माग गर्नुभयो। सांसदहरूले खाड़ी मुलुकमा नेपाली महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा समितिका सदस्यहरूले राजनैतिक दलभित्रै पर्याप्त छलफल बाँकी रहेको बताएका हुन्। बैठकमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुक संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारीका लागि नेपाली घरेलू कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल भएको थियो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराईले यूएईमा नेपाली घरेलू कामदारको भर्ती सम्बन्धी भएको पायलट परियोजना अघि बढ़ाउने स्वीकृतिका लागि समितिसँग आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणाले नेपालमा वैदेशिक विकास सहयोग घट्न सक्ने बताउनु भएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा परराष्ट्र मन्त्री राणाले भू राजनैतिक लगायतका कारणले नेपालमा आउने विकास सहायता कम हुने संकेत पाएकोले सरकारले त्यस अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय तहमा छलफल गरिरहेको जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले मुलुकको विकासका लागि अन्तर्राष्ट्रिय सहायतामा मात्रै भर पर्न नहुने भन्दै आत्मनिर्भर अर्थतन्त्रको मार्गमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले हालसम्म कति नेपाली विद्यार्थी कुन देशमा पुगेका छन् भन्ने तथ्याङ्क राख्नुपर्ने, विदेशमा समस्यामा परेका नेपालीलाई कूटनीतिक पहल गरी सरकारले सहजीकरण गरिदिनुपर्ने, अंगीकृत नागरिकता लिनेहरूको तथ्याङ्क राख्नुपर्ने लगायतका विचार व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरूपणमा सघाउन आग्रह गर्नुभएको छ। अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दुविधारहित ढंगले सप्रमाण न्याय सम्पादन हुने गरी अनुसन्धान एवं अभियोजन गर्न आग्रह गर्नुभयो। अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकोले अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरीले पनि नयाँ नयाँ प्रविधिबाट त्रुटिरहित ढंगले अनुसन्धानमा जोड़ दिन र न्याय निरूपणका लागि बाटो देखाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड़ थियो। सम्मेलनमा गृहमन्त्री रमेश लेखक, महान्यायाधिवक्ता रमेश बडाल सहितको सहभागिता थियो। प्रहरी प्रधान कार्यालयमा जारी सम्मेलन शनिबार सम्पन्न हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले विदाई भेट गर्नुभएको छ। राष्ट्रपति भवनमा भएको शिष्टाचार विदाई भेटमा नेपाल र फिनल्याण्ड बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिश गरेको छ। आज बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरू राजन प्रसाद भट्टराई, लालबहादुर कुमार, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिश गरेको हो। धनकुटाको सांगुरीगढ़ी गाउँपालिकाले धोजे डाँडा र खुवालुङ जोडेर पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण शुरू गरेको छ। पदमार्ग निर्माण भएपछि गाउँपालिकाका विभिन्न गन्तव्यहरू जोड़िनुका साथै भेटेटार पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
अरूण तमर र सुनकोशी नदी मिसिने त्रिवेणी स्थित किराँतहरूको आस्था केन्द्र खुवालुङलाई महाभारत श्रृंखलाको धोजे डाँडासँग जोड्न सागुरीगढ़ी गाउँपालिकाले पदमार्ग निर्माण थालेको छ। गत वर्ष 40 लाख बजेटमा झाड़ी सफाई, 6 किलोमिटर फुट ट्र्याक र 7 किलोमिटर क्षेत्रमा सुक्खा वाल निर्माण गरिएको छ भने यस वर्ष थप 30 लाख बजेट विनियोजन गरिएको इन्जिनियर दीपक राईले बताउनुभयो।
आगामी आर्थिक वर्षमा चाहिँ सञ्चालन हुने गरी कम्तीमा रूटहरू चाहिँ जोडिने लक्ष्यको साथ निर्माण गरेको छौ। हाइकिङ गर्न इच्छुकहरूले चाहिँ खुवालुङबाट धोजे डाँडासम्म पदमार्ग प्रयोग गर्न सक्नुहुनेछ।
धोजे डाँडाबाट सूर्योदय, सूर्यास्त सहित मकालु, सगरमाथा, कञ्चनजङ्घा जस्ता नेपाल, भारत र भूटानका हिमाल देख्न सकिन्छ। राई, लिम्बू, मगर जातिका संस्कार, स्थानीय वनस्पति, जैविक विविधता, हरियाली, वन्यजन्तु र लोपोन्मुख गिद्ध अवलोकन गर्न सकिने खुवालुङ त्रिवेणी धोजे डाँडा पदमार्ग उपभोक्ता समितिका अध्यक्ष नगेन्द्र राईले बताउनुभयो। गाउँपालिकालाई दीर्घकालीन पर्यटक हबको रूपमा विकास गर्न धोजे डाँडादेखि खुवालुङसम्म पदमार्ग निर्माण गरिएको हो। पदमार्ग ओखरे, नाम्जे, भेडेटार, पाथिबारा मन्दिर, टोपे टेम्बा, रन्फने डाँडा, झण्डी डाँडा हुँदै लिम्बु चौतारा र त्रिवेणी खुवालुङसम्म फैलिएको छ। यसले गाउँपालिकाका विभिन्न गन्तव्यहरू जोड्नुका साथै भेडेटार आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य प्रदान गर्ने सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई बताउनुहुन्छ।
एउटा पालिकाकै गौरवको आयोजनाको रूपमा यो पदमार्गलाई हामीले लिएका छौँ र यसको विकासको खास उद्देश्य पनि सागुरीगढी गाउँपालिकाको सबै वार्डलाई छुने गरी पदमार्ग निर्माण गर्दैछौ।
पदमार्गले सागुरीगढी गाउँपालिकाका 10 वडा मध्ये 5, 6, 7, 8, 9 र 10 गरी 6 वडाहरूलाई समेट्नेछ। धोजे डाँडादेखि त्रिवेणी हुँदै खुवालुङसम्मको कुल 38.2 किलोमिटर लामो यात्रा करिब 2 दिनमा पूरा गर्न सकिने गरी पदमार्ग तयार पारिँदैछ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विश्व ब्याङ्क समूहले कन्ट्री पार्टनरशिप फ्रेमवर्क फर नेपाल सार्वजनिक गरेको छ। आगामी फ्रेमवर्क ल्याइएको हो। आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच फ्रेमवर्क सार्वजनिक गरिएको छ। कार्यक्रममा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले फ्रेमवर्क नेपालको 16 योजनासँग मेल खाने र नेपालको संरचनात्मक आर्थिक रूपान्तरण मार्फत विकास, सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि आवश्यक मार्गचित्र प्रस्तुत गर्ने गरी तयार पारिएको बताउनुभयो। फ्रेमवर्क सार्वजनिक कार्यक्रममा विश्व ब्याङ्क समूहका प्रबन्ध निर्देशक वेन चाई झाङले आन्तरिक रोजगारी सृजना गरी आर्थिक वृद्धि हासिल गर्ने र प्राकृतिक प्रकोपप्रति सहनशीलता, जलवायु परिवर्तनद्वारा सिर्जित जोखिम न्यूनीकरण जस्ता विषयलाई प्राथमिकतामा राखेर यो फ्रेमवर्क ल्याइएको बताउनुभयो। योजनामा आज ललितपुरमा भएको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै उहाँले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा पनि चुनौती देखा परिरहेको भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राख्नुभयो। वीरगंज महानगरपालिका वडा नम्बर 22 ड्राइपोर्ट सड़क खण्ड स्थित सीताराम चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परि 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा पर्साको छिपरमाई गाउँपालिका वडा रमाकान्त यादव र सोही ठाउँ बस्ने सुशराम यादवका छोरा 23 वर्षीय विजय यादव रहेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायल र इरानले एकअर्कालाई आक्रमणको दोष इरानका आवासीय क्षेत्रहरूमा आक्रमण गरेको र आक्रमणमा परि बालबालिका सहित सर्वसाधारणको मृत्यु भएको बताएको छ। दुवै पक्षका भनाईहरू स्वतन्त्र रूपमा प्रमाणित गरिएका छैनन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण अपरेशन राइजिङ लायनको एक हिस्सा भएको बताउँदै इरान इजरायलको अस्तित्वका लागि खतरा भएको बताउनुभयो। इरानमा ठूलो आक्रमण गरेपछि इरानले पनि आफ्नो क्षेत्रतर्फ लगभग 100 ड्रोन प्रहार गरेको भन्दै बताएको छ। यसैबीच इरानले इजरायलको आक्रमणलाई अमेरिकाको विमान दुर्घटनास्थलको निरीक्षण गर्नुको साथै अस्पतालमा गएर घाइतेहरूलाई भेट्नु भएको छ। हिजो लन्डनका लागि उडान भरेको 11A बसेका ब्रिटिस नागरिक विश्वास कुमार रमेशले अस्पतालमा स्वास्थ्य लाभ गरिरहनु भएको उहाँका भाइले जानकारी दिनुभएको छ। उहाँले आफ्नो दाई कसरी बाँच्नुभयो भन्ने बारेमा आफूलाई थाहा नभएको पनि बताउनुभयो। जीवित रमेशको छाती, आँखा र खुट्टामा गहिरो चोट लागेको भारतीय संचार माध्यम देशको पश्चिमी भेगमा पश्चिमी हावा तथा स्थानीय हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा गड्याङगुडुङ सहित पानी पर्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भने धेरै पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हिउँ पर्ने सम्भावना पनि रहेको महाशाखाले बताएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। भिजिट भिजा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेकोले आज पनि प्रतिनिधि सभाको बैठक बस्नेमा अन्यल कायमै। नेपालको वैदेशिक विकास सहायता घट्न सक्ने परराष्ट्र मन्त्री डाक्टर आरजु राणाको चिन्ता। अन्तर्राष्ट्रिय सहायता मात्रमा भर पर्न नहुने सांसदहरूको सुझाव। र इजरायल र इरानबीच तनाव जारी, आक्रमणका लागि